यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन शहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुईवटा मात्र विकल्प रहेको इरानको भनाई।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गते गतेको मन्त्री परिषदको सिफारिशमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुको सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै विज्ञप्तिमा नेपालको संविधान बमोजिम यसअघि संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि 2082 साल असार 25 राष्ट्रपति समक्ष पेश भएकामा सन्देश सहित उक्त विधेयक मन्त्री परिषदमा फिर्ता पठाइएको जनाउँदै तत्कालीन मन्त्री परिषदको 2082 साल मंगिर 2 गतेको निर्णय अनुसार प्राप्त भएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2082 जारी नभएको स्मरण गराएको छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको मध्ये 7 अध्यादेश जारी भएको छ भने पुनर्विचारका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज मन्त्री परिषदमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 जारी भएपछि 2082 चैत 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 दफा 2 एक बमोजिम पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको सो अध्यादेशको उक्त दफामा सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जस्तो सुकै शर्त सुविधा र पदावधि तोकेको भए पनि अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ। यस्तै उक्त अध्यादेशको दफा 2 उपदफा 2 पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ। सो अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल 1594 पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सचिवालय बैठकले हाल हटाइएका अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र घाँसबास स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत संकलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा डोजर नचलाउन आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। पत्रकारको प्रश्नको जवाफमा प्रवक्ता झाले राज्यका विभिन्न निकायमा विगतमा भएका नियुक्ति कति प्रक्रिया सम्मत या आवश्यकताका आधारमा थिए भन्ने समीक्षा गर्न अध्यादेश मार्फत पदमुक्ति गराइएको स्पष्ट पार्नुभयो। यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि क्याण्डिडेट क्लबको घोषणा गरिएको र उम्मेद्वार छनौट कार्यविधि पारित गरिएको उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान आज पनि जारी छ। शहरी विकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बुढा नीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो। यस्तै धोबी खोला नदी करिडोर अन्तर्गत अनामनगर देवीनगर विष्णुमती नदी किनार स्थित कामपा सोर बालाजु माछा पोखरी र तिलगंगा क्षेत्रका अतिक्रमित संरचना हटाउने अभियान जारी छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढ़ी अतिक्रमित घर डहरा हटाइएको छ। गत शनिबारदेखि काठमाडौँको थापाथली सिनामंगल गैरी गाउँ भक्तपुरको मनोहरा लगायत क्षेत्रका भित्रका अतिक्रमित संरचना र सुकुम्बासी बस्ती हटाइएको थियो। यसैबीच शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटिएका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा सहायता आवश्यक भएका तथा हाल सड़कमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास भोजन स्वास्थ्य सेवा बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण शुरू गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासी का नामावली परीक्षण काम भइरहेको र त्यसपछि क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। यसैबीच मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउन आवश्यक कर्मचारी प्राविधिक जनशक्ति व्यावसायिक सिप प्रविधि र अन्य स्रोतबारे जानकारी गराउन 753 स्थानीय तहलाई पत्राचार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले सरकारसँग डराउन र आत्तिन पर्ने स्थिति नरहेको बताउनुभयो। सभापति लामिछानेले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठीमा नियन्त्रण गर्ने गरी अघि बढ़ेका कारण सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पार्नुभयो। सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोड म्याप रासोपाले बनाइसकेको पनि जानकारी दिनुभयो। छलफलमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले पूँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढ़ाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। बाराको सिमरा विशेष आर्थिक क्षेत्र अर्थात सेजमा जग्गाको भाड़ा दर 75% घटाइएपछि उद्योगीहरूको चाप बढ़ेको छ। सरकारले प्रति वर्ग मिटर 20 रूपियाँ रहेको भाड़ा दर घटाएर 5 रूपियाँ कायम गरेपछि उद्योग सञ्चालनका लागि अनुमति लिने उद्योगीहरूको चाप बढ़ेको हो। बाराबाट संवाददाता रंजन यादवको रिपोर्ट।
सिमरा विशेष आर्थिक क्षेत्र सेजमा पछिल्लो समय उद्योगीहरूको आकर्षण बढ़दछ। जग्गाको भाड़ा दर घटेपछि नयाँ उद्योग स्थापना गर्न उद्योगीहरू उत्साहित देखिएका छन्। सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पू गिरीका अनुसार अहिले सबै जग्गा भाड़ामा गइसकेको छ र नयाँ उद्योगीलाई तत्काल स्थान दिन कठिन भइरहेको छ।
हाम्रो यहाँको भाड़ा दर रेट 20 रुपियाँ वर्ग मिटर थियो। आर्थिक वर्षमा बजेट भाषणमा 75% घटाउने भनेर आइसकेपछि पुसमा सानदेखि 75% घटाइसकेपछि 5 रुपियाँ स्क्वायर मिटर भाडा दर पुसदेखि चाहिँ कायम भइसकेको छ। त्यसपछि चाहिँ उद्योगीहरूको अहिले चाप चाहिँ एकदम बढेको छ।
सिमरा सेजको ए ब्लकमा 105 प्लट रहेका छन्। हाल 6 उद्योग सञ्चालनमा छन् भने 12 उद्योग निर्माणधीन अवस्थामा रहेका छन्। थप 13 उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेका छन्। सेजभित्र भारत चीन र कोरियाका उद्योगीहरूको समेत ठूलो लगानी रहेको छ। यहाँका उद्योगहरूले हजारौंलाई रोजगारी दिएका छन्। तर उद्योगीहरूको अनुसार विद्युत कटौती र सरकारी सुविधा कार्यान्वयन नहुनु अहिलेको मुख्य समस्या बनेको छ। नेपाल एग्रो टुल्सका संचालक मनोज रौनियारले विद्युत आपूर्ति नहुँदा ठूलो आर्थिक भार परेको बताउनुहुन्छ।
सेजमा सरकारले जुन अहिले 5 रुपियाँ वर्ग मिटर गर्नुभएको छ राम्रो कुरा हो। यसले गर्दा हामी यहाँको उद्योगीहरू खुसी पनि छौँ, उत्साहित छौँ। सेजमा जुन सम्झौता भएको थियो त्यसमा अलिक कमी कमजोरी छ। कुनै सिफारिस गर्नु पर्यो भने हामी काठमाडौँ नै पुग्नुपर्छ। यत्रो ठूलो संरचना छ हाम्रो
उद्योगीहरूले सुरक्षा भन्सार छुट निर्यातमा भ्याट छुट तथा विद्युत महसुलमा सहुलियत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। हाल बालाजी र नेपाल एग्रो टुलले मात्रै भारतमा उत्पादन निर्यात गरिरहेका छन्। चालू आर्थिक वर्षको चैत्र मसानसम्ममा दुई उद्योगले करिब 5 करोड़ रूपियाँ बराबरको उत्पादन निर्यात गरेका छन्। सेज पूर्ण रूपमा सञ्चालनमा आए 10,000-15,000 जनाले रोजगारी पाउने अपेक्षा गरिएको। रंजन यादव, रेडियो नेपाल, बारा।
विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम थिमल सिन्हाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबूत हुन नसक्ने बताउनु भएको छ। उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक हुने बताउनुभयो। दिवसका अवसरमा नेपाल पत्रकार महासंघ ले ऐक्यबद्धता पदयात्रा र्याली आयोजना गरेको छ। शान्तिपूर्ण भविष्यको निर्माण, मानवाधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धनको नारा सहित आयोजित पदयात्रा बिहान माइती घर मण्डलाबाट शुरू भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। त्यस प्रयोजनका निम्ति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको हो। सिंहदरबार स्थित मन्त्रालयमा भोलि काठमाडौँ उपत्यका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागेको मन्त्रालयले जनाएको छ। विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्क बारे देखिएको अन्यल, वार्षिक शिक्षा शैक्षिक क्यालेण्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ। गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढ़ी राजमार्ग अन्तर्गत स्याफ्रु रसुवागढ़ी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ। नेपाल सरकारले चीनसँगको व्यापारिक गतिविधिलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य सहित सड़क सुधार र स्तरोन्नतिको काम अघि बढ़ाए पनि स्याफ्रुबेशी मैलुङ तर्फको सड़कले निर्माण प्रक्रियामा अपेक्षित गति लिन भने सकेको छैन। पछिल्लो समय सड़क स्तरोन्नति अन्तर्गत ट्रयाक अपुग रहेको स्थानमा नयाँ कटिङ, पहिरो जोखिम क्षेत्रमा टेवा पर्खाल निर्माण, पानी निकासका लागि नाली व्यवस्थापन, कालो पत्रे तथा दुई दर्जन भन्दा बढ़ी पक्की पुल निर्माण गर्ने जस्ता योजना समावेश गरिएको छ। हेटौडा काठमाण्डु जोड्ने कान्ति लोकपथ अन्तर्गत बिम्फेदी गाउँपालिका 8 भरेङ डाँडामा हिजो गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार आज अपरान्हदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो। नेपाल चीन सीमानाका रसुवागढ़ी हुँदै पवित्र धार्मिक स्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा शुरू भएको छ। हालसम्म 300 तीर्थयात्री चीनको केरूङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय रसुवा चिमुरेले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको संगठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो। एक घर एक धारा कार्यक्रम मार्फत सबै नागरिकलाई घर घरमै खानेपानी उपलब्ध गराउने सरकारको प्रतिबद्धता भए पनि सल्यानका अधिकांश बासिन्दाले पानीको अभाव झेलिरहेका छन्। जिल्लाका धेरै स्थानमा अझै पनि एक गाग्री पानी लिनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता छ। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
कागजमा बनेका योजना र यथार्थ बीच ठूलो अन्तर देखिन्छ। सल्यानमा सरकारले ल्याएको एक घर एक धारा अभियान यहाँका धेरै बासिन्दाका लागि अझै सपना जस्तै बनेको छ। जिल्लाका ग्रामीण बस्तीहरूमा अहिले पनि खाने पानीको चरम अभाव देखिन्छ। बिहान सबेरै उठेर टाढा खोल्सा, मुहान वा कुवा धाउनु पर्ने बाध्यता स्थानीयको दैनिकी बनेको छ। शारदा नगरपालिका सुन टाकुराकी मनिषा रोका:
हाम्रो यति गाह्रो छ कि पानीको लागि, छोरा छोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ, न के गर्न सक्छौँ, आफ्नो काम पनि गर्न सक्दैनौँ। बिहान 3 बजे आएकोदेखि हामी 8-10 बजेसम्म हाम्रो गाह्रो नै भरेको हुँदैन।
2078 असार 21 गते सम्पन्न गर्ने गरी सम्झौता भएको कालीमठी गाउँपालिका 1 लक्ष्मीपुरको कोट बयाले लिफ्ट खाने पानी योजना 83 साल लागिसक्दा समेत सम्पन्न हुन सकिरहेको छैन। पानीले काकाकुल बनेका कोट बयालेका स्थानीय योजना परेपछि वर्षौंदेखिको तिर्खा मेटिनेमा विश्वस्त थिए, तर 6 वर्ष बितिसक्दा समेत उक्त योजनाले स्थानीयको तिर्खा मेटाउन सकेको छैन। कालीमाटी गाउँपालिका 1 लक्ष्मीपुरका दीपक भण्डारी:
पानीको एकदम ठूलो समस्या छ। 1 घण्टाको बाटो हिँडेर यहाँबाट पानी लिन जानु पर्छ। जाँदा आउँदा भर्दा झन्डै 2-3 घण्टा यहाँ खर्च हुन्छ। गाई बस्तुलाई खुवाउने, मान्छेले खाने, शौचालयमा प्रयोग गर्नेदेखि लिएर यहाँ पानीको अभाव छ।
स्थानीय तहले विभिन्न खाने पानी योजना शुरू गरेको दावी गरे पनि धेरै योजना अधुरै छन्। केही सञ्चालनमा आए पनि पर्याप्त पानी उपलब्ध हुन सकेको देखिँदैन। आम नागरिकको खाने पानी समस्यालाई दिगो रूपमा समाधान गर्न नगरपालिकाले योजना बनाई कार्यान्वयन गइरहेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी बताउनुहुन्छ।
कतिपय आयोजनाहरू ठेक्का गइसकेको, कतिपय निर्माणको अन्तिम चरणमा भएको र केही ठेक्का प्रक्रियामा चाहिँ अगाडि बढ़िरहेका छौँ।
भौगोलिक कठिनाई, स्रोत अभाव र योजनाको प्रभावकारी कार्यान्वयन नहुनु मुख्य समस्या भएको स्थानीयको गुनासो छ। पानीको अभावले सरसफाई, स्वास्थ्य र दैनिक जीवनमा समेत गम्भीर असर पारेको छ। सरकारको प्रतिबद्धता र स्थानीयको यथार्थ बीचको दूरी कहिले घटला भन्ने प्रश्न अझै अनुत्तरित छ। दीपक शर्मा, सल्यान।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जनाएको छ। आईआरजीसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दावी गरेको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इरानसँग असम्भव सैन्य अभियान वा खराब सम्झौता मध्ये एक रोज्नुपर्ने बताउनु भएको छ। इरानी संचार माध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समय सीमा तोकेको थियो। आईआरजीसीका अनुसार वाशिङटन विरूद्ध चीन, रूस र युरोपको अडानमा पनि परिवर्तन आएको छ। भारतको नयाँ दिल्ली स्थित एक घरमा एयर कन्डिशनर एसी विस्फोटपछि आगलागी हुँदा कम्तीमा 9 जनाको घटनास्थलमा नै मृत्यु भएको छ। आगलागीमा परि एक बालक र 4 महिला सहित कम्तीमा 9 जनाको मृत्यु भएको र अन्य 20 जना घाइते भएको दिल्ली प्रहरीले पुष्टि गरेको छ। एसी विस्फोटपछि लागेको आगो केही मिनटमा नै पूरै घरमा फैलिएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा पूर्वी नाका काकडभित्ता भएर 16 अर्ब 81 करोड़ रूपियाँ भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात भएको छ। काकडभित्ता नाका भएर 7 अर्ब 75 करोड़ रूपियाँ भन्दा बढ़ीको पेट्रोल, 5 अर्ब 87 करोड़ रूपियाँ भन्दा बढ़ीको डिजल र 1 अर्ब 90 करोड़ रूपियाँ भन्दा बढ़ीको खाना पकाउने ग्यास आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वर कुमार होमागाईले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थ आयातबाट चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 7 अर्ब 44 करोड़ रूपियाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण यस वर्ष 12 जिल्लामा गहुँको उत्पादनमा 20% कमी आएको छ। 12 जिल्लामा विगतका वर्षमा प्रति हेक्टर 3.1 मेट्रिक टन का दरले गहुँ उत्पादन हुने गरे पनि यस वर्ष मौसमले साथ नदिँदा 2.48 मेट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायण शाहले जानकारी दिनुभयो। बारामा यस वर्ष करिब 29,000 हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको र करिब 71,092 मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। किसानलाई नगदे बालीतर्फ आकर्षित गर्ने उद्देश्यले पर्वतको पैयु गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। किसानलाई व्यावसायिक खुर्सानी खेतीतर्फ आकर्षित गर्न गाउँपालिकाले अनुदान दिन शुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरीले बताउनुभयो। गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फर्मलाई तालिम, बिउ बिजन तथा मलखादमा अनुदान उपलब्ध गराएको पैयु गाउँपालिकाको कार्यालयले जनाएको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रति तोला 1,000 रूपियाँले घटेको छ। गएको शुक्रबार प्रति तोला 2,96,100 रूपियाँमा कारोबार भएको सुन आइतबार घटेर 2,95,100 रूपियाँ प्रति तोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार नेपाली बजारमा चाँदीको मूल्य भने 65 रूपियाँले बढेर प्रति तोला 5,010 रूपियाँमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपमा राजनीतिक नियुक्ति पाएका 20 जना राखेप सदस्यहरू पदमुक्त हुने भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 आधारमा अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका 20 सदस्य पदमुक्त हुने भएका हुन्। हाल राजनीतिक नियुक्तिमा हुने सदस्य सचिवको पद भने कर्मचारीको रूपमा कार्यरत रामचरित्र मेहताले सम्हालिरहेका छन्। यूएईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी क्रिकेट विश्वकप लीग 2 ओमान विरूद्ध 54 रनको जित दर्ता गरेको छ। जारी श्रृंखलामा यूएईले दोस्रो पटक ओमानलाई हराएको हो। श्रृंखला अन्तर्गत यसअघि भएको पहिलो खेलमा यूएईले ओमानलाई 25 रनले पराजित गरेको थियो। आइतबार कृतिपुरस्थित त्रिवी क्रिकेट रंगशालामा यूएईले प्रस्तुत गरेको 309 रनको लक्ष्य पछ्याएको ओमान 39.5 ओभरमा 254 रनमा समेटियो। वर्षाका कारण मैदान ओसिलो भएपछि टसमा ढिलाइ हुँदा अम्पायरले खेललाई 47 ओभरमा छोट्याएका थिए। ओमानका जितेन रामान्दीले अभिजित 91 रनको इनिङ खेले। उनले 62 बलमा 7 चौका र 6 छक्का प्रहार गरे। यूएईका जुनैद सिद्दिकीले सर्वाधिक 6 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ओमान विरूद्ध निर्धारित 47 ओभरमा 8 विकेट गुमाएर 308 रनको योगफल बनाएको थियो। यूएईका लागि हरप्रीत सिंह भाटियाले 77 रनको अर्धशतकीय इनिङ खेलेका थिए। बाँकेको कोहलपुरमा शनिबारबाट शुरू भएको चौथो कोहलपुर गोल्ड कप 2083 पहिलो खेलमा आयोजक रेसिङ शाह सहारा क्लब विजयी भएको छ। उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले 2-1 गोलको अन्तरले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो। प्रतियोगितामा आयोजक कोलपुर रेसिङ सहारा क्लबले पहिलो हाफमा 2 गोल गरेको थियो। क्लबका लागि पहिलो गोल जर्सी नम्बर 15 विदेशी खेलाड़ी पेपेले पहिलो गोल गरे। पहिलो हाफमा केही अवसरहरू पाए पनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सकेनन्। म्यान अफ द म्याच रेसिङ सहारा क्लबका जर्सी नम्बर 15 पेपे घोषित भएका आयोजक कोलपुर रेसिङ सहारा क्लबका संयोजक कर्ण बस्नेतले बताउनुभयो। प्रतियोगिताको विजेताले 8 लाख तथा उपविजेताले 4 लाख रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने हाम्रा संवाददाता सरला सुवेदीले जानकारी दिनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित मध्यम सम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 16.2, वर्षा 0.4 मिलीमिटर। काठमाडौँको अधिकतम 24.8 डिग्री सेल्सियस, न्यूनतम 15.6, वर्षा 3.3 मिलीमिटर। पोखराको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस, वर्षा 24.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 8.9 मिलीमिटर। दिपालको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 25.5 मिलीमिटर। प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 भने पुनर्विचारका लागि फिर्ता। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै 2082 चैत 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वतः पदमुक्त भएको कानून मन्त्रालयद्वारा जानकारी। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटिएका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन शहरी विकास मन्त्रालयको आग्रह। भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण शुरू। अतिक्रमित संरचनाबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र सबै व्यवस्था गर्न सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। र अब अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुईवटा मात्र विकल्प रहेको इरानको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।